एक छोटा सा एक्सपीरियंस हुआ था, मैं किसी के साथ थी तो घर का जो छोटा बच्चा था ना, एकदम जैसे बच्चे यहाँ मुंह खोल के रोते रोता हुआ आ गया, तो कहने लगा कि वो मुझसे कह रहा है कि मुझे अपनी जैकेट दे दो। तो अब वो तो बेचारा मजलूम बन के आया, रो भी रहा है और शोर भी मचा रहा है। अच्छा, अमूमन ऐसे वक्तों में माएं क्या कहती हैं, अच्छा अच्छा नहीं, सब्र करो, मैं तुम्हें और दे दूंगी, ये कर दूंगी, या उस बच्चे को डांटने लग जाती हैं। तो मैं पास ही थी तो मैंने उसके इधर बुलाया, मैंने कहा इधर आओ, मैंने कहा कि वो आपकी जैकेट मांग रहा है, करते हैं। मैंने कहा अब उसको कहना ले लो, अल्लाह और दे देगा। लेकिन कह मैंने तो जैसे कहा, अब वो बच्चा कैसे कहते हो कि उससे कोई चीज छीन है ना, तो अगर कहता ले लो अल्लाह और देगा, उसके मुंह से प्यारा भी लगता है। अब सीख गया ना, उसने सब्र भी सीख लिया, उसको ये भी पता है कि जब कोई मुसीबत आती है, मां साहब हकुमी मुसीबत, कोई मुसीबत आती है तो अल्लाह तुम्हें उससे अच्छा भी बदला दे देता है। एथिक्स सिखाए, अखलाक सिखाए, शुक्र सिखाए। आप एक रोटी है ना, उसके आप देखिए ना, ये ना समझी की बात है ना, घर में आप रोटियां पका रही हैं, सारे बच्चे टेबल पे बैठे हैं, तो ये रोटी इसकी, इसको कोई ना छेड़े, ये रोटी इसकी है, सब्र ऐसे करते हैं ना, कभी ना करें। आप रोटी बना रहे हैं ना, आप उस एक बच्चे को चलो इसके टुकड़े करो, एक उसको दो, एक इसको दो, शेयर करो, फिर दूसरी रोटी दूसरे सारे सीखे। और ये सब कब होगा, जब आप अपने बच्चे में इंटरेस्ट लेंगे। अब आपका तो अपना ही दिमाग कहीं और घूम रहा था, तो आप तो वैसे ही जान जुड़ाने के लिए रोटियां पका के खिला रहे थे, तो आप कहते हैं अब शोर ना करो और ला देती हूँ। फिर बच्चे खाने के टेबल पे आके नखरे करते हैं, ये नहीं खाना वो नहीं खाना, तो माएं फिर एक होटल समझते हैं कि हमने होटल खोला हुआ है, फिर वो कहते हैं अच्छा फिर ये ले आऊं बेटा, फिर वो ले आऊं बेटा। ये नहीं करना चाहिए, कभी बच्चे को ये एहसास ना दिलाओ कि ये खाना नहीं। इसके लिए क्या कर सकते हैं, देखिए हर एक को अपनी पसंद प्यारी होती है। अक्सर लोग कहते हैं जी मुझे करेले नहीं पसंद, मेरे बच्चे सब्जियां नहीं खाते, भिंडियां नहीं खाते, टिंडे नहीं खाते, तो फिर क्या किया माँ ने, वो छोड़ दिया, पकाना ही छोड़ दिया, उनको देना नहीं छोड़ा। आपने जिम्मेदारी ले ली इस बात की कि ये सारी जिंदगी अल्लाह की बनाई हुई इस नेमत यानी टिंडों से महरूम रह गया। इसकी बजाय आप क्या कर सकते हैं, घर में तीन चार लोग तो होते ही है ना, बाप है, माँ है, दो बच्चे लगा लें, घर का कोई बूढ़ा, चले हम लगा लेते हैं किसी फैमिली में सेवन पीपल है, एक सिंपल सा घर में माहौल ऐसा बना लीजिए कि हर दिन किसी एक की पसंद की चीज पकेगी। मिसाल है कि अब्बू को सब्जी पसंद है, चले आज सब्जी पकेगी, और आप कहते मैंने नहीं खानी, बेटा आप अपने अब्बू की पसंद की चीज नहीं खाएंगे, अब उसको बाप से करीब करें। आज सब्जी सब क्यों खा रहे, क्योंकि हमारे अब्बू को सब्जी पसंद है। कोई कहता है मैंने नहीं खानी, बेटा अब्बू को सब्जी पसंद है, अब्बू के सब्जी अब्बू के नाम लगा दें, ठीक है। चलिए कल का दिन गुजर गया, आप घर का बड़ा बच्चा, वो कहता है क्या पकाते, उसको क्या पसंद है, लेट्स सी उसको पास्ता पसंद है, आप उसे पास्ता बना लें, बनाना एक ही खाना है। अब आप अपने पास्ते में चाहे अचार डालें, बाद में मिर्चें डालें, चाट मसाला डालें, कम अज कम बच्चों के सामने वही खाएं। जब आप कहते हैं ना मैंने पास्ता नहीं खाना, तो वो भी कहते हैं हमने करेले नहीं खाने। आज क्या कि आज मैं पास्ता इसलिए खा रही हूं कि मेरे बेटे को पसंद है, प्यार करे, लाड करे, मोहब्बत करे, अब वो भी खा लिया सबने। आप देखें फैमिली कितनी जुड़ती है। अब तीसरे दिन बारी आ गई दादी की, दादी को दाल पसंद है, अब आप कहते हैं तो दाल चावल पकेंगे, दादो की पसंद, हाँ मैंने नहीं खानी, बेटा दादो को पसंद है आप नहीं खाएंगे, चले वो दाल तो निकल जाएगी, दादो का प्यार अंदर आ जाएगा, उस दिन दाल चावल खिला दे। आप देखें फिर बच्चा इंतजार करेगा कि अब मेरी बारी किस दिन, हफ्ते में सातों दिन सात मुख्तलिफ चीजें पकाएं और मोहब्बतों के नाम पे खिलाएं, सब्र आएगा, बर्दाश्त आएगा, सेम फैमिली बॉन्डिंग आएगी। देखिए जो हम चीजें खाते पीते हैं ना, उसका हमारे मिजाज पे बहुत असर होता है। अगर मिर्चे खाई तो सारे घर नहीं मिर्चे खाएंगे, सबका मिजाज हाइपर हो जाएगा, है। अब आप खा के बैठी करेले की माँ और ऊपर से आपने लस्सी भी पी ली, आपका पेट तो फूल रहा है, अब आपको तो अजीब सी फीलिंग आ रही है। आपके एक बच्चे ने सिर्फ बर्गर खाया था हल्का सा, उसको तो भूख लग गई, आप दोनों एक दूसरे के जज्बात ही नहीं समझेंगे। एक साथ बैठ के खाना और एक चीज खाना घर वालों को करीब करता है, सादगी आती है। आपने अपनी नानियों दादियों के किस्से सुने होंगे, हमने अपने वालिद के मुंह से ये बात बहुत दफा सुनी है कि एक ही सालन बनता था, थोड़ा सा, उस वक्त कोई इतने लंबे चौड़े खाने नहीं पकते थे, तो माँ ने खाना बनाना और छोटी छोटी कटोरियां होती थी, हर बच्चे के हिसाब से वो डोई में डाल डालकर एक एक डोई सालन डाल देना और रोटियां पका के रख देनी, आ जाओ। अब एक आया अपनी टोंगी पकड़ी, साथ ही रोटी पकड़ी बैठ गया, दूसरा आएगा मैं कद्दू मैंने नहीं खाना, अच्छा नहीं खाना, बाकी बच्चों को कहती थी तुम खा जाओ इसका, अब वो दूसरों की मौत हो जानी, वो जैसे जन्नत में लोगों को जन्मियों के भी घर मिल जाने हैं तो उन्हें खुशियां मनानी, और गुनाह करते हमें और तुम्हारे घर मिलते हैं। अच्छा वो कहते हैं कि अब किधर गया नखरा, कुछ नहीं, थोड़ी देर बस पीछे हो जाना, अब भूख लगनी, क्या सारे इधर उधर हो तो जाके कहना चंगेर खोलनी, रोटी नहीं, रोटी तो पड़ी होनी, तो वो सालन की कटोरी खोलनी थी, ماں نے دوسروں کو کھلا دی تو چاہے اچار ڈھونڈو یا چٹنی کوئی پکڑا اس سے کھانی. اگلی دفعہ ہم نے نہیں کہا کہ ہم نے کدو نہیں کھانا. ٹھیک ہو گیا نا؟ کبھی گیو اپ نہ کرے. یعنی ایک ٹپ لکھ لے, اچھی ماں ہونے کا راز, ڈونٹ گیو اپ. گیو اپ کا معنی ہمت نہیں ہارنا. ہم اتنی جلدی بچوں کے آگے گیو اپ کرتے ہیں کہ اللہ کی بنا ہماری آدھی ٹانگ تک کا بچہ ہمیں بعض دفعہ بے بس کر دیتا. میں نے گیو اپ نہیں ہونا, میں اس کی ماں ہوں. پیار سے عزت اس کو اتنی بڑی دیں جتنی کسی باس کو دیتے ہیں, لیکن بچے کی بات نہیں ماننی. منوائے اپنی, اس کو یہ لگے کہ میری مانی ہے. آج وہ اڑ گیا نا کہ میں نے یہ نہیں کھانا, بہانے سے آپ نے اس کو وہی کھلانا ہے. اس کی کمی آپ کبھی لاڈ سے پوری کرے, پیار سے پوری کرے. جب شروع کے دو ڈھائی سال اس حد تک آپ بچے کے اوپر کنٹرول لے چکے ہوتے ہیں نا, لیکن اس میں یہ یاد رکھیے کہ زبان کم سے کم استعمال کریں. جب ہم کرواتے بھی اپنی باتیں پھر زبان بھی استعمال کرتے, تو بعض دفعہ بچے سوچتے ہیں ہماری امی بہت سٹبن ہے یا امی اپنی باتیں منواتی ہیں. وہ نہیں, منہ سے پیار میرا بچہ, لیکن بات اپنی منوانی ہے. تو آپ دیکھیں گے کہ اس سے انشاءاللہ بچوں میں بہت زیادہ فرق پڑتا ہے نا ان چیزوں کا. پھر آپ دیکھیے کہ اسی طرح سے بچے کو بہادر بنانا, اس عمر میں اندھیرے سے ڈرانا اور جن سے ڈرانا اور چڑیل سے ڈرانا اور پریوں سے, یہ اب چھوڑ دیں, یہ بچے نہیں ڈریں گے ان چیزوں سے. اور خوف ڈالنا بھی نہیں چاہیے بچے کو. پھر اس کے بعد اگلی چیز آپ دیکھیے کہ جیسے یہ موسم ہے نا, اب آپ کہتے ہیں موسم کی شدت ہے, کیا ہوگا؟ آپ اپنے بچوں کو اسٹرانگ بنائیں. آپ نے پاکستان میں بھی دیکھا ہوگا کہ غریبوں کے بچے بےچارے وہاں کی سردی میں بغیر جوتے کے بھی پھر رہے ہوتے ہیں. تو یہاں اگر آپ کو بچے کو بہت کورڈ رکھنا, سیکیورڈ رکھنا, اس کو یہ نہ ہو جائے یہ نہ ہو جائے, اس کی پرواہ چھوڑ دیں. اچھا, بعض لوگ جراثیم کانشیس بہت ہوتے ہیں, جرمز نہ لگ جائیں ہمارے بچے کو. کوئی دوسرا ان کے بچے کو پیار نہیں کر سکتا, نہیں اس کو کس نہ کرنے, اس کو جرمز لگ جائیں گے. ایسے فوبیاز نہیں پالنے چاہیے. ہر وقت ڈاکٹرز پہ لے جانا, اس کے چیک اپ ہے, اس کے وہ ہیں, یہ باتیں, یہ میرے خیال میں تو یہ بچے کو بھی ڈسٹریکٹ کرنا ہے اور خود کو بھی ڈسٹریکٹ کرنا ہے. اب تھوڑا سا بچے کو ہم بڑا کرتے ہیں. اب بچے کی وہ عمر آ گئی ہے جس میں مور اپنا حق لینا آتا ہے, 7-8 سال کی عمر. سب سے بہترین تربیت کا نقطہ اس عمر میں کیا؟ مرو اولادکم بالصلاتی وہم ابناء سب اسنین. اپنی اولادوں کو نماز کا حکم دو جبکہ وہ 7 سال کے ہوں, اور جب 10 سال کے ہونے پہ نہ ادا کریں تو سختی کرو اور ان کے بستروں کو الگ کر دو, یا اگر کوئی نہ پڑھے تو ان کو تادیباً سزا دو. میں سوچتی ہوں کہ اللہ کے نبی نے یہ جو بات کہہ دی ہے نا, یہ اتنی پر حکمت بات ہے کہ 6 سال کی عمر تک ماں بچے کو اپنے اور اللہ کے پیار کے قریب کرے, اور 7 سال کے قریب بس اس بچے کو اس کا عملی نمونہ بنا دے. پہلی بات ہے کہ جو بچہ خود ماں کو اور باپ کو 6 سال کی عمر, 7 سال کی عمر تک دن میں 5 بار نماز پڑھتے دیکھ چکا ہے, کیا 7 سال کی عمر میں اس کے لیے نماز کوئی نئی بات ہوگی؟ فجر کے وقت اپنے گھر کا ماحول بدل دیں, چلا دیں لائٹیں, ہیٹ ہے تو کم کر دیں, اسی لگے ہوئے تو اس کو بند کر دیں. اس طرح سے اپنے گھر کا ماحول کریں کہ جاگنے کو دل کرے. آج بڑے دکھ اور تکلیف کے ساتھ کہوں گی, بلکہ روگ ہے روگ. آج ہماری زندگی کی بے برکتی کی بہت بڑی وجہ یہ ہے کہ ہمارے سونے اور جاگنے کے اوقات چونکہ ٹھیک نہیں ہیں, تو فجر کے وقت اٹھنے کے آداب ٹھیک نہیں ہیں. بلیو می, اگر فجر کے وقت کوئی ایک اٹھ جائے تو گھر قبرستان لگتا ہے, اور ڈرتے ڈرتے وہ بندہ اٹھ کے نماز پڑھتا ہے کہ اب کسی کی آنکھ نہ کھل جائے. مسلمانوں کے گھر صبح کے وقت قبرستان نہیں, وہ بازار لگتے ہیں. رونق چھوٹے بچے سے لے لیں اور آپ فیل کریں, جو 40 ڈیز کے اندر کا بچہ ہوتا ہے نا, وہ آدھی رات کو اٹھ جاتا ہے. پہلے تو ماں کو کہتا اٹھو تو حجت پڑھو, عین نمازوں کے وقت میں بچے اٹھ جاتے ہیں. آپ کبھی اس بات سے نہ ڈریں کہ اب یہ اٹھ گئے تو پھر دوبارہ کیسے سوئیں گے. یہ عادت ڈلی ہوئی ان کی انشاءاللہ 60-70-80 جتنی اللہ نے عمر لکھی ہے تب تک ان کے ساتھ جائے گی. فجر کا اٹھنا, نو کمپرومائز ایٹ آل. آپ کو بھی اٹھنا پڑے گا, اگر ابھی تک نہیں اٹھتی تھی تو اب اپنے بچے کی خاطر اٹھیں. کون سا بچہ؟ 7 سال کا نہیں, 7 ماں کا بھی بچہ, پیٹ کا بھی بچہ. یہ آپ کو دیکھے گا, آپ نے ان کے ساتھ نماز پڑھنی ہے, تذکرہ کریں, ذکر کریں, کیونکہ جو چیز بچپن سے ساتھ جگ جاتی وہ مشکل ہی نہیں لگتی, عادت ڈل دیں گی. اپنے میاں جی سے بیٹھ کے بات کریں, اچھا موڈ ہو نا کنورسیشن کریں کہ دیکھیں میاں جی, جو بات ہو گئی آج تک ہو گئی, آپ اور میں ہی تھے جو بھی تھا, لیکن اب یہ بچہ ہے, آپ نماز نہیں پڑھیں گے تو میں اس کو کیسے کہوں گی. और बिलीव मी आजकल के बच्चे इतने बोल्ड है. मैंने चंद दिन पहले हम कहीं थे नमाज पढ़ने लगे, बच्चा इतना अच्छा प्यारा सा बच्चा था, तो मैंने कहा बेटा आप नमाज नहीं पढ़े? कहते मैं नमाज नहीं पढ़ता. मैंने कहा क्यों? कहते मेरे अबू नहीं पढ़ते. अब ये जुमला तो वो मेरे वो कहना चाहता कि दिल के अंदर सुराख कर गया. फिर उसके बाद हमने दर्स भी उस पर किया और बाद में वो बच्चा ऐसा था कि यकीन करे कि आने तक मेरे साथ भी रहा और मुझे छोड़ने भी आया और इतना मीठा बच्चा था वो. मैंने कहा बेटा आपने ये तो कहा कि अबू नमाज नहीं पढ़ते तो आप नहीं पढ़ते, तो आपके अबू कम्प्यूटर यूज करते हैं? नहीं. तो मैंने कहा आप क्यों करते हैं? आपके अबू तो नहीं करते ना. लेकिन उस बच्चे को का बात सच थी. तो मियां से बैठ के बात कर ले, बच्चा तो दोनों का है ना, कि देखे जी अब जो भी है मैं अकेली इसको नहीं कर सकती, आपको उठना पड़ेगा, आप भी नमाज पढ़े. और ये अब धमकी के अंदाज में नहीं करेंगे, ये रिक्वेस्ट है, ये शेयरिंग है, ये केयरिंग है. आप क्योंकि आप पढ़े ना पढ़े आप उठ जाए, ताकि बच्चे को पता चले कि अबू इस वक्त उठते हैं. आप थोड़ी देर के लिए घर से निकल के आ जाए वापिस, बच्चे को पता चले कि अबू इस वक्त नमाज पढ़ने गए. इसके बगैर नस्लें चलेंगी नहीं. इस फजर के वक्त ना उठना शैतान की पहली जीत होती है हमारे घरों के अंदर आने की. और फजर के लिए उठो क्योंकि इसके उठने में तुम्हारे लिए शैतान से जीतने की पहली खुशी है. एक बड़ी अच्छी स्लाइड है कि रियल हैप्पीनेस इज क्या, वेकिंग अप फॉर फजर विदाउट अलार्म. कितने लोग हैं बगैर अलार्म के उठ जाते हैं, उनके अंदर फितरत का एक क्लॉक लगा हुआ है जो टक टक करके बजता है और इंसान वो काम कर लेता है. ये आदत डाले बच्चों को कि आज तुमने उठाना है कल मैंने. वो डिपेंडेंट ना करें मैं उठाऊंगी तो उठ जाना. नहीं बेटा आपने मुझे उठाना है, आप भी केयरफुल रहे. लेकिन बच्चे को क्यों उठाए, छोटे छोटे बच्चों को आपके अपने इस उम्र के कि बेटा आज तुमने उठाना है, आज के अलार्म तुम्हारे कमरे में, आज तुम करो. हम जहां भी रहें, हमारे बच्चे कहीं भी रहें, अगर हम उनमें इतना इंटरेस्ट लेंगे तो कभी वो खराब नहीं होंगे. मसला बिगड़ता जब हम खुद बिगड़े होते हैं. कितने लोग हैं जो खुद फजर पे उठते हैं तो फिर वो बच्चों को कहेंगे. और देखिए मैं आपको एक अपनी हार मानते हुए कहूंगी, मैं आपको 101 टिप्स भी यहां से देके चली जाऊंगी ना. हम अपनी पूरी एनर्जी भी लगा लें बच्चों की तरबियत, नस्लें, ये वो. जब तक अल्लाह की मदद नहीं आएगी ना, हमारे बच्चे सही नहीं होंगे. और अल्लाह की मदद आती है अकीमुस्सला और तस्किया और तहारा. इस तरह से अपने बच्चे के साथ रखें कि उनको यकीन आ जाए कि मेरी मां जो बात कर रही है वही सच्ची है. फिर उसके बाद आप देखिए कि जब नमाज की आदत डालते हैं ना, तो उसके साथ ही साथ रोजों की आदत डालें. वो कैसे डाल सकते हैं? बच्चे को नमाज की आदत के बारे में कोई क्वेश्चन है आपके जहनों में? जो बात अभी की है चले इसमें आप लोग शेयर करें. फिर इंशाल्लाह हम अगले सेशन को, बल्कि कल हम बात करेंगे इसमें कि बाकी एज के साथ साथ, क्योंकि हमने बहुत सारा कुछ सीखना है अभी इंशाल्लाह ताला. अभी सिर्फ नमाज पे हैं. आप नमाज से रेलेवेंट बातें, क्वेश्चन या जो कुछ हुआ, अब आपका हक है आप बात कीजिए. क्या लगा आपको ये सारी बातें सुनने के बाद? कोई अपनी कमी दिखी? कोई अपनी खता है? वो कहते हैं ना कि सारी जिंदगी आईना साफ करते रहे लेकिन दाग अपने चेहरे पे थे. हम सोचते हैं आईने खराब है, आईने सही होते हैं, हमारे चेहरों पे धूल है. हमें अभी खुद भी यकीन नहीं है. हम वो माएं बनी नहीं कि जिनके दूध में तकवा था और जिनके अंदर मोहब्बत थी और तवक्कुल था. और ऐसी ही औरतों की कहानियों में से एक कहानी इंशाल्लाह भी शेयर करूंगी. देखिए बात बहुत कम होती है, ये छोटी सी चीज है, बस उसको ठीक कर लें तो ठीक है. बात बस चलती गाड़ी रुक जाती है, जाके देखे तो एक छोटा सा तार हिला होता है. अल्लाह ना करे हमारे बच्चे बिगड़े हुए नहीं है, कोई रबिश नहीं है, कोई वो उनके अंदर कोई इतना गंद नहीं आ गया. सिर्फ हमने उनमें इंटरेस्ट नहीं लिया या हमारा उनके अंदर वो कंसर्न नहीं था. अभी तो मैंने आपको कुछ समझाया भी नहीं. सिर्फ प्यार, तवज्जो, प्यार, मोहब्बत, इंसान समझ के उनके साथ इतना क्लोज रिश्ता अपना कर लें कि उनको वाकई खुशी हो. बच्चों को एक्टिविटीज बहुत पसंद होती हैं. बच्चे की जिद, उसकी स्टबर्ननेस को एक्टिविटी बना दें. बच्चों को खेल ही खेल में सिखा दें. आज ये कल वो, तुम ये मैं वो, अब तुम मेरी मानो फिर मैं तुम्हारी मानूंगी, अब तुम चलो तुम बड़े हो मैं पीछे हूं, चलो आज घर में तुम सबको खाना दो, आज तुम घर में पहले जो. इनको अपने साथ लगाई रखे. और ये जितने वल्लाह ही ये सारे जो हमारे घरों के गैजेट्स हैं ना, कि जिन्होंने शोहरों को बीवियों से और बच्चों को मां बाप से दूर के, इसको लिमिटेड कर दें. अगर आप सोच दें कि अभी हम इसको मुकम्मल तौर पर खत्म नहीं कर सकते, लिमिटेड जरूर कर दें इसका एक्सेस. जी इधर से आप अजरा. देखिए आपको एक बात बताऊं, आप अपने बच्चों को खुद से जोड़ें, پھر دین سے جڑیں گے. دین خود بخود ان کو سب سکھا دے گا. جن بچوں کو ہم نے خود سے نہیں جوڑا ہوتا نا, وہ دین سے بھی نہیں جڑتے. پھر وہ ہمارے منہ سے نہیں دین لیں گے. کوئی بڑے ہو کے دھکے کھا کے کوئی دوست مل گیا, کوئی ساتھی, کیونکہ ہم سے جڑے ہی نہیں. تربیت کا بنیادی نقطہ جو مجھے غلط دکھتا ہے نا, وہ ہمارا اپنے بچوں کو خود سے نہ جوڑنا. محبت فاتح عالم, نرم دمے گفتگو, نرم دمے جستجو. اپنے بچوں کے ساتھ اونچی بولنے ہی نہ, چڑے ہی نہ, شاؤٹ ہی نہ کریں, غصہ ہی نہ کریں. آپ دیکھیے گا کہ ان کے اندر آپ کی چھوٹی چھوٹی باتیں بارش کی طرح جائیں گی. ہم اتنا اونچی چیختے ہیں کہ اللہ کی بنا سے لگتا ہے کہ کانوں کے راستے نہیں, ان کے دماغ کے اندر سے پتا نہیں ہم کیسے چیزوں کو اوپر لے کے جانا چاہتے ہیں. جی آپ ام ممنہ. الحمدللہ. جی دیکھیں, ماں بننے سے پہلے ماں بننا سیکھ تو لے. کئی لوگوں کو میں دیکھتی ہوں جب اپنے بچوں سے ڈیل کرتے ہیں, میں کہتی ہوں اللہ بھی کیسے دے دیتا ہے ان کو, تو ابھی بچوں کو پالنا ہی نہیں آتا. آپ دیکھیں نا کہ کمپیوٹر کو تم ہاتھ نہیں لگاتے, تار لگانی نہ آئے کوئی لگاتا, ڈرائیونگ سیٹ پہ ہم بیٹھتے ہیں میں نہ آتا ہوں. بچے چونکہ آ جاتے ہیں تو پھر ہم بس لگے ہوتے ہیں ان کے ساتھ. مس یوز کرتے ہیں ہم اپنے بچوں کا. تڑپنے کی ضرورت ہے نا کہ ہم کس طرح اپنے بچوں کو اللہ تعالیٰ سے بھی خیر لے کے دیتے ہیں, کیونکہ بہت ساری چیزیں ایسی ہوتی ہیں کہ جو ہم اپنی دعاؤں سے لے سکتے ہیں. ایک چھوٹا سا واقعہ سنا دیتی ہوں, کیونکہ یہ ایک بک ہے میرے سامنے دعاؤں کی قبولیت کے واقعات, جس میں بہت چھوٹے چھوٹے واقعات ہیں کہ جس میں ماؤں کے واقعات اور دوسروں کے بھی. تو اس میں سے ایک واقعہ صرف سنا تھی. میں چاہتی ہوں کہ آپ یہاں سے کوئی اچھی سی کہانی سن کے جائیں تاکہ آپ اس سے فائدہ لیں. دعا کا سہارا بہت بڑا ہے کہ دعا ضرور کریں, کبھی اپنے بچے کو دعا دینے سے محروم نہ کریں. ماں کی جو دعا ہوتی ہے وہ تو ویسے ہی کہتے ہیں کہ عرش تک جاتی ہے, لیکن جو کام ہم نہیں کر سکتے وہ اللہ تعالیٰ تو کر ہی سکتا ہے, اور اللہ تعالیٰ کبھی کسی کو مایوس بھی نہیں کرتا. تو یہ کہانی آئیے پڑھتے ہیں. کہانی کا نام ہے ربی لا تذرنی فردن, یعنی یہ ان سب کے لیے بھی جن کے بھی اولاد نہیں ہے, تو وہ اللہ سے کیا دعا کرے. میری شادی کو 7 برس بیت چکے تھے. میری بیوی بہت خوبصورت اور خوبصیرت تھی, مال و دولت کی بھی فراوانی تھی, زندگی بڑی آسودگی اور راحت کے ساتھ روان دواں تھی, لیکن دل میں ایک کسک تھی, ایک شدید قسم کی محرومی کا احساس تھا. ہم اب تک اولاد کی نعمت سے محروم تھے. علاج کے لیے بہت سے ڈاکٹروں کے پاس گئے, بہت سی دوائیں استعمال کی, نہ صرف اپنے ملک میں بلکہ بیرون ملک بھی علاج کروایا. کوئی ڈاکٹر اپنی تشخیص میں مجھے اس بانچ پن کا ذمہ دار ٹھہراتا, تو کوئی کہتا کہ میری بیوی بانچ ہے. بانچ سمجھتے ہیں نا, یعنی کہ بچے پیدا کرنے کے قابل ہم نہیں ہیں. علاج کے دعوے تو بہت کیے گئے لیکن مقصد حاصل نہ ہو سکا. یہ محرومی ہمارے اعصاب پر اس قدر سوار تھی کہ گھر میں ہماری گفتگو کا زیادہ تر حصہ اسی موضوع کے متعلق ہوتا. ایسی ہے ہمارے پاس جو چیز نہیں ہوتی ہم زیادہ وقت اس کا ذکر ہی کرتے رہتے ہیں, اور جب چیز آتی ہے تو بعض دفعہ ہم اس کو صحیح طرح سے ہینڈل بھی نہیں کرتے. جو شخص بھی کسی ڈاکٹر یا طبیب کے متعلق ہمیں بتاتا ہم بلا تاخیر اس کے پاس پہنچ جاتے, لیکن گوہر مقصود کہیں سے بھی ہاتھ نہ لگا. اب مجھے ایسا لگا کہ ہم دونوں میاں بیوی نفسیاتی مریض بنتے جا رہے تھے. ایک شام میں سڑک پار کر رہا تھا, میں نے دیکھا کہ ایک عمر رسیدہ شخص بھی سڑک پار کرنا چاہ رہا ہے. اس کی بینائی کمزور تھی, میں نے اس کا ہاتھ پکڑ لیا اور اپنے ساتھ اسے سڑک پار کروانے لگا. جب ہم نے ایک سڑک پار کر لی اور دو سڑکوں کے درمیان بنے ہوئے فٹ پاتھ پر کھڑے ہو کر اگلی سڑک کے خالی ہونے کا انتظار کرنے لگے, تو اس بزرگ نے مجھ سے پوچھ لیا, میاں تمہاری شادی ہوئی یا نہیں؟ میں نے جواب دیا, جی ہاں ہو چکی ہے. تمہارے کتنے بچے ہیں؟ بابا جی میری شادی کو 7 سال ہو چکے ہیں, لیکن ابھی تک اولاد کی نعمت سے محروم ہوں. میں نے علاج کے لیے دنیا جہان کی خاک چھان ماری, کوئی ڈاکٹر اور طبیب نہیں چھوڑا, لیکن کوئی فائدہ نہیں ہوا. وہ بزرگ شفقت بھرے لہجے میں بولے, بیٹا تم نے اصل مقام پر تو رابطہ کیا ہی نہیں. میرا بھی تمہارے ہی والا مسئلہ تھا, شادی کے بعد کئی سال تک میرے ہاں کوئی اولاد نہیں ہوئی, لیکن میں نے امید کا دامن نہیں چھوڑا اور ہر نماز میں یہ دعا کرتا رہا جو حضرت زکریا علیہ السلام نے مانگی تھی, تو انہیں یحییٰ علیہ السلام سے نوازا گیا, رب لا تذرنی فردا وانت خیر الوارثین, سورۃ الانبیاء کی آیت نمبر 89 ہے. تم بھی امید کا دامن نہ چھوڑو اور دعا کا سلسلہ جاری رکھو. میں گھر پہنچا, اپنی بیوی کو یہ ماجرا سنایا, اسے دل کو لگی اور ہمیں بڑا افسوس ہوا کہ جہاں پر آنا یقینی تھا ہم وہی مقام نظر انداز کیے رہے، ہم نے پختہ عزم کیا کہ اب اس کوتاہی کا ازالہ کریں گے۔ ہر چیز کا اللہ کی طرف سے مقرر کیا ہوا ایک وقت ہوتا ہے۔ کافی عرصے پہلے ایک عمر رسیدہ خاتون نے بھی میری بیوی کو یہی نصیحت کی تھی، لیکن اس وقت تک ڈاکٹروں سے ہماری امیدیں نہیں تھیں، ہم نے اسے سری انداز میں لیا، لیکن اب ہم ڈاکٹروں کے پاس چکر لگا لگا کر تھک چکے تھے۔ اب ہر فرض نماز میں، رات کی تنہائیوں میں، قبولیت کے اوقات میں ہماری اللہ تعالیٰ سے یہی التجا ہوتی تھی کہ رب ہمیں اولاد کی نعمت سے مالا مال فرما دے۔ آخر اللہ تعالیٰ نے ہم پر رحم فرماتے ہوئے ہماری التجاؤں کو سن لیا اور ہمیں ایک پیاری سی بچی سے نواز دیا۔ فتبارک اللہ احسن الخالقین، اللہ ہی ہے جو کہ بہترین پیدا کرنے والا ہے۔ بچی پیدا ہوئی، ہماری خوشی کی کوئی انتہا نہ رہی۔ اب ہر وقت ہمارے ہونٹوں پر یہ دعا رہتی ہے کہ ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما۔ اے ہمارے رب، ہمیں ہماری بیویوں اور اولاد طرف سے آنکھوں کی ٹھنڈک عطا کر اور ہمیں متقین کا امام بنا۔ سورۃ فرقان کی آیت 74 ہے۔ تو اب آپ دیکھیے کہ یہ جو دعائیں ہوتی ہیں یہ بند راستوں کو کھول دیتی ہیں۔ تو اللہ سے دعا کرتے ہیں کہ حقیقت میں ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنائے، اور جتنا کچھ بھی ہو وہ اللہ تعالیٰ ہمیں عطا فرمائے۔ یہ آن لائن سے لکھتے ہیں کہ ریسنٹلی ہرڈ اباؤٹ دی ماں کی دعا شیخ سدیس کی۔ یعنی سدیس جو حرم کے امام رہے ہیں، تو ان کی ماں کے بارے میں مجھے خود ان کی سسٹر سے ملنے کا اتفاق ہوا، تو انہوں نے بتایا تھا کہ جب یہ تنگ کرتے تھے اپنی ماں کو تو میری ماں ان کو غصے میں کہتی تھی کہ اللہ تجھے حرم کا امام بنا، تو ان کی دعا قبول ہو گئی نا۔ تو دعاؤں کا الگ واقعہ تھا، روز ہی کچھ نہ کچھ سیکھتے رہیں گے۔ جزاک اللہ خیر، واسطہ جزا، سبحانک اللہم وبحمدک، اشہد اللہ الہ الا انت، استغفرک و اتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔